म तपाईँलाई फिलिप यान्सीले सुनाउनु भएको क्लाउडिया नाउँ गरेको एक क्रिस्चियन महिलाको कथा सुनाउन चाहन्छु। क्लाउडियालाई क्यान्सर भएको थियो। उनले आफ्नो सबै कपाल गुमाइन्, उसको छाला कालो हुँदै गयो। उनी राम्ररी खान पनि सक्दिनथिन्। उनी सदाको लागि ओछ्यानमा थला परिन्। एक दिन क्लाउडियाको चर्चको एकजना डिकन उनलाई भेट्न आउँछिन् र उनलाई परमेश्वरले सिकाउन खोज्नु भएको कुराको बारेमा सोच्न सल्लाह दिन्छन्। उनले उनलाई भने कि उसले परमेश्वरको इच्छा विपरीत केही गलत गरेको होला, अनि त्यसकारण परमेश्वर उनलाई सजाय दिँदै हुनुहुन्थ्यो। अर्को दिन अर्को महिला क्लाउडियालाई भेट्न आई। उनी टिभीमा देखा पर्ने फेथ हिलर प्रचारकको प्रशंसक र अनुयायी थिए। उनले क्लाउडियालाई भनिन् कि रोग र कष्ट परमेश्वरको इच्छा होइन, यो शैतानबाट हुनुपर्छ। तसर्थ उनले क्लाउडियालाई उनको क्यान्सरमाथि विजय दावी गर्न आग्रह गरिन्। केही दिनपछि अर्को एकदमै आत्मिकी महिला उनलाई भेट्न आए। उनले क्लाउडियालाई आफ्नो पीडाको लागि परमेश्वरलाई धन्यवाद दिन सिकाइन्। उनले उनलाई भनिन् कि परमेश्वर मलाई प्रेम गर्नुभयो, यो कष्ट अनुभव गर्न दिनुभएकोमा धन्यवाद भन्नुहोस् भनी सिकाइन्। तपाईँलाई के लाग्छ, इथिनमध्ये कसको सल्लाह सही थियो? कसैको पनि थिएन। क्लाउडियाको कष्टबारे तपाईँ जब तपाईँ विचार गर्नुहुन्छ, तपाईँ त्यो ठाउँमा हुनुभएको भए तपाईँले क्लाउडियालाई कसरी जवाब दिनुहुने थियो? एक क्यान्सरग्रस्त क्रिस्चियनलाई तपाईँको सुझाव के हुने थियो? तपाईँ क्रिस्चियन हो भने आज क्लाउडिया जस्ता कष्टमा परेकोहरूलाई सल्लाह र सान्त्वना कसरी दिने भन्ने बारेमा तपाईँलाई थाहा हुनुपर्छ। र तपाईँको सल्लाह बाइबलीय हुन जरुरी छ। तर विडम्बना, आजको दिनमा अधिकांश क्रिस्चियनहरू क्लाउडियाका ती तीन सुझावकर्ताहरू, साथीहरू, मित्रहरू, डिकनहरूभन्दा फरक भेटिँदैनन्। कारण दुःख, कष्ट र रोग सम्बन्धी अधिकांश क्रिस्चियनहरूको बुझाइ बाइबलले होइन, संसारले र सम्पन्नतावादी सुसमाचारले आकार दिएको छ। तर हामीले कहिले सोधेका छौँ कि कष्टबारे बाइबलले के भन्छ अथवा कष्टबारे परमेश्वरले के भन्नुहुन्छ? बाइबलमा परमेश्वरले कष्टको बारेमा के बताउनु भएको छ? बाइबलले दुःख कष्टको बारेमा धेरै भन्छ। हामीलाई धेरै बाइबलको खण्डहरू थाहा छ। बाइबलले हामीलाई अँध्यारोमा छाडेको छैन, अन्यलतामा छाडेको छैन। बाइबलले हामीलाई दुःख कष्टको बारेमा धेरै कुराहरू बताएको छ। तर तीमध्ये आज हामी एउटा पहिलो पत्रुस एक अध्यायको 3-9 पदबाट हेर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा पहिलो पत्रुस एक अध्यायलाई पठाउनुहोस् र पहिलो पत्रुस एक अध्यायको 6-9 पदसम्मबाट हामी कष्ट सम्बन्धी वचन हेर्नेछौँ। तपाईँसँग बाइबल छैन भने हामीसँग केही बाइबलहरू पछाडि उपलब्ध छन्, तपाईँले आफ्नो प्रयोजनको निम्ति त्यो चलाउन सक्नुहुन्छ। पहिलो पत्रुस कहाँ छ भने तपाईँलाई थाहा छैन भने यो बाइबलको पछाडिपट्टि पर्छ। तपाईँले पछाडिबाट खोज्न सुरु गर्नुभयो भने तपाईँले यसलाई चाँडै भेटाउनुहुनेछ। यदि तपाईँले अगाडिबाट सुरु गर्नुभयो भने तपाईँले सायद यो वचन सकिसक्दा मात्र तपाईँले पहिलो पत्रुस भेटाउनुहुन्छ होला। त्यही भएर मेरो सुझाव तपाईँको निम्ति कि पछाडिबाट खोज्न सुरु गर्नुहोस्। हाम्रो भाइहरूले बाइबल दिइराख्नु भएको छ, कतिले लिइराख्नु भएको छ। तपाईँले पनि पाउनु भएको छैन, तपाईँलाई बाइबल तपाईँसँग छैन भने तपाईँले लिन सक्नुहुन्छ। ओके, पहिलो पत्रुस एक अध्यायको 6-9 तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ। आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशु ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना मुक्तिको आत्माको मुक्ति पाउँछौ। पहिलो पत्रुस एक अध्यायको छदेखि नौ पदसम्मबाट हामी दुई तिनवटा कुराहरू हुनेछौँ, तिनवटा कुराहरू जुन आजको वचनको तिनवटा बुदाहरू हुनेछन्। पहिलो, कष्टको हामी अनिवार्यताको बारेमा विचार गर्नेछौँ। कष्टको अनिवार्यता, इनेभिटेबिलिटी अफ सफरिङ। पहिले कष्टको अनिवार्यता, दोस्रो कष्टको उद्देश्यलाई हामी विचार गर्नेछौँ। कष्टको उद्देश्य, द पर्पोज अफ सफरिङ, र तेस्रो कष्टमा सामर्थ्य, कष्टमा सामर्थ्यको बारेमा विचार गर्नेछौँ, स्ट्रेङ्थ इन सफरिङ। कष्टको अनिवार्यता, कष्टको उद्देश्य र कष्टमा सामर्थ्यको बारेमा हामी विचार गर्नेछौँ। सबभन्दा पहिले हामी कष्टको अनिवार्यताको बारेमा विचार गर्नेछौँ। कष्टको अनिवार्यता भन्ने बित्तिकै कष्ट अनिवार्य छ, यो अपरिहार्य छ। कष्टबाट हामी कोही पनि अछुत छैनौँ, हामी कोही पनि अछुत हुँदैनौँ। पद छले भन्दछ, तिमीहरू यसैमा आनन्द बनाउँछौ यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ। नेपाली बाइबलले पद छमा विशेष दुईवटा मुख्य शब्दहरू छुटाएको छ। अङ्ग्रेजीमा त्यसलाई इफ नेसेसरी भन्दछ, यदि आवश्यक परे भन्ने शब्द यहाँ छुटेको छ। यदि आवश्यक परे वाक्यांशले यो सत्यता यहाँनिर सम्प्रेषित गर्दछ कि जुन सत्यता हामी कतिजनालाई पचाउन गाह्रो हुन्छ कि हामीले दुःख कष्ट भोग्नु, हामीले दुःख कष्ट भोग्नु पनि परमेश्वरको इच्छा हो भन्ने सत्यता चाहिँ यदि आवश्यक परे भन्ने यो वाक्यांशले जनाउँदछ। नेपाली बाइबलमा किन छुट्याएको छ मलाई थाहा छैन, तर यो छुटाउनु हुँदैन थियो। यो एकदमै महत्त्वपूर्ण शब्द हो, एकदमै महत्त्वपूर्ण शब्द, यदि आवश्यक परे ले यसलाई हामी यसरी पनि पढ्न सकिन्छ कि यदि परमेश्वरको इच्छा यस्तै छ भने, यदि परमेश्वरको इच्छा यस्तै छ भने हामीले थोरै समय निम्ति कष्ट भोग्नुपर्छ। तपाईँले कृपया तीन अध्यायको सत्र पदलाई पनि एकपल्ट हेर्नुहोस् न। तीन अध्यायको सत्र पदमा, तीन अध्यायको सत्र पदमा, यदि परमेश्वरको यस्तै इच्छा छ भने खराबी गरेर दुःख भोग्नुभन्दा भलाइ गरेर दुःख भोग्नु नै असल हो। त्यसै गरी तपाईँले चार अध्यायको उन्नाइस पदलाई पनि पठाउन सक्नुहुन्छ। चार अध्यायको उन्नाइस पद, चार अध्यायको उन्नाइस पदले के भन्दछ, यसकारण परमेश्वरको इच्छा बमोजिम दुःख भोग्नेहरूले भलाइ गरून् र तिनीहरूले आफ्ना आत्मा विश्वासयोग्य सृष्टिकर्ता कहाँ सुम्पुन्। यी दुवै खण्डहरूले के देखाउँछ भने कि हामीले दुःख भोग्नु पनि परमेश्वरको इच्छा हो। तर हामीले सुनेको यो, हामीले सुनेको शिक्षा होइन यो, हामीले सुनेको शिक्षा के हो कि दुःख कष्ट परमेश्वरको इच्छा होइन, यो सैतानबाट आउँछ, संसारबाट आउँछ। तर बाइबलले हामीलाई भन्दैछ कि होइन होइन, परमेश्वरबाट सुख मात्र आउँदैन, अयुले भनेको छ परमेश्वरबाट दुःख कष्ट पनि आउँछ। उहाँले हाम्रो जीवनमा दुःख कष्ट ल्याउनुहुन्छ, अनुमति दिनुहुन्छ। कष्ट परमेश्वरको यस्तो एउटा दान हो, गिफ्ट हो, जुन कसैले पनि स्वीकार गर्न चाहँदैन। त्यही भएर अयुले भन्छ परमेश्वरबाट हामीले सुख चाहिँ स्वीकार्ने, तर दुःख चाहिँ नस्वीकार्ने। प्रिय मित्रहरू, क्रिस्चियन जीवनमा दुःख कष्ट अपरिहार्य छ। ढिलो या चाँडो यो सबै कहाँ आउँछ, तर पत्रुसले क्रिस्चियनको कष्टको अनिवार्यताको बारेमा कुरा गर्नुभन्दा पहिले यहाँ क्रिस्चियन आनन्दको बारेमा कुरा गर्छन्। क्रिस्चियन आनन्दको बारेमा पत्रुस भन्छन् कि तिमीहरू यसैमा रमाउँछौ। यदि तिमीहरूलाई अहिले थोरै समयको निम्ति दुःख कष्ट छ, तर तिमीहरू यसैमा रमाउँछौ। पत्रुस यहाँ यसो भनिरहेको छैन कि हामी कष्टमा रमाउँछौँ, तर पत्रुसले यसरी भनिरहेको छन् कि हामी कष्टको बावजुद पनि आनन्द मनाउँछौँ। यसैमा शब्दले तिनदेखि पाँच पद भएको सत्यतालाई सङ्केत गरिरहेको छ। जब यसैमा भने यहाँ शब्द प्रयोग पत्रुसले प्रयोग गरेको छ, पत्रुस यही भनिरहेको छ कि तिनदेखि पाँच पद फर्केर हेर, तिनदेखि पाँचलाई फर्केर हेरेर अनि त्यो सत्यतालाई विचार गर्ने, तिमीहरू त्यसैमा रमाउँछौ। सत्यता संसारमा दुःख छ, कष्ट छ, तर तिनदेखि पाँच भएको सत्यतालाई विचार गर कि परमेश्वर कृपा छ, त्यहाँनिर ख्रिस्टको पुनरुत्थान छ, हामी नयाँ गरी जन्मेका छौँ, हामीसँग जीवित आशा छ, हाम्रो निम्ति स्वर्गमा साँची राखेको उत्तराधिकार छ, अनि आखिरी समयमा प्रकट हुन आँटेको मुक्तिको निम्ति हामी सबैजना अनन्त रूपमा सुरक्षित राखेका छौँ। त्यसकारण हामी रमाउँछौँ, यसैमा हामी खुसी हुन्छौँ, यद्यपि वर्तमान समयमा हाम्रो जीवनमा कष्ट छ, दुःख छ। प्रवासी जीवन, विश्वासको तीर्थयात्रा कष्टपूर्ण अवश्य पनि हुन्छ, तर यो आनन्द रहित भने छैन, आनन्द रहित भने छैन। क्रिस्चियनहरू आनन्दित मानिसहरू हुन् यद्यपि यहाँ दुःख कष्टहरू छन्। जब जोन वेस्लीलाई अविश्वासीहरूको एउटा ठुलो समूहले यसरी सोधे कि तपाईँको मानिसहरू र संसारका अन्य मानिसहरू बिच के भिन्नता छ, तब वैश्यले यसरी जवाब दिए, हाम्रा मानिसहरू आनन्दसँग मर्छन्, आवर पिपुल डाई ह्याप्पी. क्रिस्चियनहरू आनन्दित मानिसहरू हुन्, तर तिनीहरू दुःख कष्ट भने मुक्त छैनन् यो संसारमा. पत्रुस भन्छन् अहिले यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ. यस पदबाट के स्पष्ट हुन्छ भने दुःख कष्ट क्रिस्चियन जीवनको अपरिहार्य अंश हुन्. यसमा अचम्म मान्नुपर्ने कुरा केही छैन. त्यसकारण चार अध्यायको बाह्र पदमा पत्रुस लेख्छन् कि प्रिय हो, तिमीहरूलाई पाराख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा, दुःख कष्ट आइपर्दा केही अनौठो कुरा भए जस्तै तिमीहरू छक्क नपर. तपाईँ यसुको पछि लाग्नु भएको छ, तपाईँको जीवनमा दुःख विराम रोग आउँछ भने छक्क नपर्नुहोस्, पत्रुस यही भनिरहेको छ. यसुले आफैले भन्नुभएको छ कि संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर ढाडस गर, साहस गर, मैले संसारलाई जितेको छु. यसुले संसारमाथि विजय हासिल गरिसक्नु भएको छ, तर उहाँको विजयले जितले हामीलाई संसारको दुःख कष्टप्रति असंवेदनशील वा प्रतिरोधक बनाउँदैन. पावलले दोस्रो तिमोथी 3:12 पदमा यसरी भन्छन् कि ख्रीष्ट येशूमा भक्ति साथ जीवन बिताउने इच्छा गर्नेहरू सबै सतावटमा पर्ने नै छ. पहिलो पत्रुस 2:21 किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हो, ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नु भयो अनि तिमीहरूका लागि एउटा उदाहरण छोडी जानुभयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नु पर्दछ. ख्रीष्ट आउनुभयो, कष्ट भोग्नु भयो, त्यो हाम्रो निम्ति उदाहरण थियो, अब हामी उहाँको पाइलामा हिँड्छौँ. यसको अर्थ हाम्रो जीवनमा पनि कष्ट आउँछ, यो अपरिहार्य छ. हरेक ख्रिस्टियन कष्ट भएर जानुपर्ने हुन्छ, तर विडम्बना दुःख कुरा दुर्भाग्य भनौँ, आज को दिनमा यो बाइबलीय सत्यता नेपाली मण्डलीहरूमा सिकाइएको छैन, सिकाउन छाडिसकेको छ. दुःख कष्टको बारेमा हाम्रो बुझाइ बाइबलीय छैन. त्यहाँ धेरै अपरिपक्व ख्रिस्टियनहरू छन् जो आफूसँग पर्याप्त विश्वास भए तिनीहरू सबै दुःख कष्टबाट स्वतन्त्र हुने विचार राख्छन्. यो सत्य होइन. वास्तवमा पत्रुसले हामीलाई यसको विपरीत बताइरहेका छन्. वास्तवमा विश्वासले हामीलाई आरामदायितातर्फ होइन तर आरामदायिताबाट पनि अप्ठ्यारोतर्फ लान्छ. विश्वासले हामीलाई स्वतन्त्रताबाट सङ्कष्टतर्फ लान्छ. विश्वासले हामीलाई क्रिस्चियन जीवनमा दुःख कष्ट हुनु, अभाव हुनु, समस्या हुनु अविश्वासको परिणाम होइन तर विश्वासको परिणाम हो. सायद तपाईँले सुनिराख्नु भएको प्रचारभन्दा यो छुट्टै छ, विपरीत छ, किनकि तपाईँ र मैले बाइबल सुन्न छोडिसकेका छौँ. हामीले अहिले भर्खरै सद्रक मेसक र अभ्यन्दगोको विश्वासको अग्नि परीक्षाबारे दानियल 3:1 हेऱ्यौँ. तिनीहरूको विश्वासको कमीको कारण तिनीहरूलाई आगोको भट्टीमा फालिएको थिएन, तर तिनीहरूको विश्वासको बावजुद पनि तिनीहरू विश्वासकै कारण आगोको भट्टीमा फालिए. तिनीहरूको विश्वासको स्थिरताले तिनीहरूको जीवनमा सङ्कष्ट निम्ति आयो. प्रिय मित्रहरू, क्रिस्चियन जीवन कष्टकर जीवन हो. यस पृथ्वीमा हामी कष्ट भएर जानुपर्ने हुन्छ. यो प्रवासी जीवन हो, यो परदेशीको जीवन हो. परदेशीको जीवन कष्टपूर्ण हुन्छ र हामीले भोग्ने कष्ट केवल एक किसिमको छैन. पत्रुस भन्छन् कि तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ. यसको अर्थ कष्टले विभिन्न रूप लिनेछ, कष्टले आफ्नो उसले रूप फेर्नेछ, आफ्नो रङ बदल्नेछ. यस संसारबाट तिरस्कार, हिंसा, सतावट जस्ता कष्टहरू हामीले भोग्नुपर्नेछ. क्रिस्चियनहरू आफ्नो समुदायबाट बहिष्कृत हुनेछन्. कति ठाउँमा क्रिस्चियनहरूको आफ्नो बालबच्चालाई राम्रो स्कुलमा भर्ना गर्न समेत इन्कार गरिनेछन्. कति क्रिस्चियनहरू उपचारको अवहेलनाको कारण मर्दछन्. कष्टको सूची लामो छ. जीवनमा कष्ट छ. क्रिस्चियन जीवन कष्टपूर्ण जीवन हो. त्यसैले क्रिस्चियनहरूले यस पृथ्वीमा कष्टको समयमा शोक गर्नु, पीडा महसुस गर्नु स्वाभाविक हो. हामी हाम्रा भावनाहरूलाई दबाउँदैनौँ, हामी हाम्रा आँसुहरूलाई हामी पुस्दैनौँ, बग्न दिनबाट हामी रोक्दैनौँ. हामी रुन्छौँ, हामी शोक गर्छौँ जब हामी कष्टबाट जान्छौँ. तर हामीलाई एउटा कुरा थाहा छ, हामीले एउटा कुरा दिमागमा हाम्रो जहिले रहिरहन्छ कि हाम्रो कष्ट केवल थोरै समयको लागि मात्र हो. पत्रुसले भन्दछ कि यद्यपि तिमीहरू यो समय थोरै समयको निम्ति विभिन्न कष्टहरू भोग्नु पर्दछ. हाम्रा कष्टहरू केवल थोरै समयको निम्ति अस्थायी हुन्. अनन्ततासँग हाम्रो आउँदै गरेको त्यो स्वर्गमा साँची राखिएको उत्तराधिकारसँग तुलना गर्दा हाम्रो वर्तमान कष्टको समय एकदमै छोटो छ। अनन्ततासँग यहाँ 40-60 वर्ष कष्ट दाँजेर हेर्नुहोस्, यो अतुलनीय छ। रोमी 8:18 पदमा पावल विचार गर्छन् कि हामीमा जुन महिमा प्रकट गरिनेछन् त्यो महिमा आउँदैछ, त्यो प्रकट भइसकेको छैन, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्यका छैनन्। भावी महिमा हाम्रो निम्ति, भावी महिमा फलाम हो भने वर्तमान कष्ट कपास हो। प्रकट हुन लागेको महिमा सबै दुःख कष्टभन्दा ओजनदार हुनेछ। यो कष्ट, पृथ्वीको कष्ट, तपाईँ र म भएर जाने हरेक कष्ट क्षणिक छन्, अस्थायी छन्। तर अहिलेलाई भने पृथ्वीमा मुन्जेल थोरै समयको लागि भए पनि हामी कष्ट भएर जानुपर्ने हुन्छ। तर किन परमेश्वरले हाम्रो जीवनमा दुःख कष्ट आउन दिनुहुन्छ? हाम्रो जीवनमा दुःख कष्टको उद्देश्य के छ? यो अपरिहार्य छ, हामीले थाहा बुझिसकेका छौँ, यो आउँछ, हामी सबैको जीवनमा आउँछ। हामी कतिजना कष्ट मुक्त भएर आइरहेको छौँ, कतिजना कष्ट भएर गइरहेको छौँ, कतिजना कष्टमा जानेवाला छ। मलाई लाग्छ यहाँ धेरैजना कष्टमा जानेवाला छ, कष्ट मुक्त भइसकेको छैन, कष्ट भएर जानेमा मध्येमा कमै छौँ। तर यो कष्टको अपरिहार्यताको साथै यसको उद्देश्य के छ? परमेश्वर हाम्रो जीवनमा दुःख कष्ट आउन किन दिनुहुन्छ? अथवा त्यो डिजाइन किन गर्नुहुन्छ? त्यसको योजना किन बनाउनुहुन्छ? वचनको दोस्रो बुदाले यसको उत्तर दिँदछ। वचनको दोस्रो बुदा, कष्टको उद्देश्य यही तपाईँको बाइबलमा हेर्नुहोस्, पहिलो पत्रमा छौँ हामी 1:7 हेर्नुहोस् त के भन्दछ। आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र प्रभु येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। पत्रुसले हामीले स्पष्ट भनिसकेका छन् यहाँनिर हाम्रो कष्टको उद्देश्य के हो, हाम्रो जीवनमा दुःख कष्ट किन आउँछ। यहाँनिर हाम्रो दुःख कष्टको पछाडिको उद्देश्य, पहिलो उद्देश्य भनेको हाम्रो विश्वास साँचो प्रमाणित गर्न, हाम्रो विश्वास साँचो प्रमाणित गर्न हाम्रो जीवनमा दुःख कष्टहरू आउँदछ। पुरानो करारमा विश्वासको प्रमाण वा परीक्षण प्राय आगोद्वारा शुद्ध पारिने सुनको परीक्षणको प्रक्रियासँग तुलना गरिन्थ्यो। सुन सबैभन्दा बहुमूल्य धातु हो, तर विश्वास सुनभन्दा पनि मूल्यवान छ, किनकि विश्वास कहिले नष्ट हुँदैन तर सुन नष्ट भएर जान्छ। जसरी सुनलाई जाँचिन्छ, प्रमाणित गरिन्छ र यो आगोले परिष्कृत गरिएको हुन्छ, त्यसरी नै विश्वास भने दुःख कष्टको आगोले जाँचिन्छ र प्रमाणित गरिन्छ। जसरी आगोको तापले अशुद्धतालाई सुनबाट अलग गर्दछ, त्यसरी नै यो विश्वास साँचो र सत्य प्रमाणित गर्न विश्वासबाट सबै मिश्रणहरूलाई, संसारिकपनहरूलाई, अशुद्धताहरूलाई परमेश्वरले अलग पार्नुहुन्छ। हाम्रो विश्वास साँचो प्रमाणित गर्न परमेश्वरले दुःख कष्टलाई चलाउनुहुन्छ। यसको अर्थ यो होइन कि को साँचो क्रिस्चियन हो, को साँचो क्रिस्चियन हो, कसको विश्वास साँचो हो, कसको विश्वास साँचो होइन भने परमेश्वर अन्जान हुनुहुन्छ भनेर यहाँ बताइरहेको छैन। परमेश्वरलाई थाहा छ, उहाँको चुनिएका जति सबैलाई उहाँले चिन्नुहुन्छ। उहाँले खार्ने काम यसकारण गर्नुहुन्छ, विश्वासलाई प्रमाणित गर्ने काम यसकारण गर्नुहुन्छ, ताकि हामी विश्वासीलाई हाम्रो विश्वास साँचो भने थाहा होस् र कष्टको समय पनि हामी मुक्तिको आनन्दमा रमाउन सकौँ। हाम्रो जीवनमा भएका त्यस्ता तत्त्वहरूलाई सफा गर्न परमेश्वरले हाम्रो जीवनमा कठिनाइहरू प्रयोग गर्नुहुन्छ। तपाईँको कुनै पनि परिस्थिति, कष्ट, सङ्घर्ष, समस्या परमेश्वरको सार्वभौम उद्देश्य र परमेश्वरको इच्छा बाहिर छैनन्। परमेश्वरले बिर्सिएको कारणले गर्दा तपाईँ दुःख कष्ट भोगिरहनु भएको छैन। ती सबै दुःख कष्ट परिस्थितिलाई परमेश्वरले हाम्रो मूल्यवान विश्वासलाई साँचो प्रमाणित गर्न, खार्न प्रयोग गर्नुहुन्छ। तब हाम्रो विश्वास साँचो प्रमाणित हुन्छ। जब हाम्रो विश्वास साँचो प्रमाणित हुन्छ, यसले परमेश्वरलाई महिमा हुँदछ र ख्रिस्टको चर्च मजबुत हुँदछ, बलियो हुँदछ। एकजना क्रिस्चियनलाई मृत्युदण्ड सुनाइँदा न्यायाधीशले उनको टाउको र अङ्गहरू काटेर राज्यका सार्वजनिक सहरहरूमा झुन्ड्याउने आदेश दिए। प्रत्युत्तरमा त्यस क्रिस्चियनले विलाप गर्दै यसरी भने, म चाहन्छु कि प्रत्येक सहरमा मेरा शरीरको टुक्रा टुक्रीहरू पठाउन मसँग पर्याप्त मासु होस्, ताकि मैले भोग्नुपर्ने कष्टको कारणको साक्षी दिन सकौँ। यस गवाईले ख्रिस्टको चर्चलाई इतिहासको कालखण्डमा झनै बलियो बनाएको थियो। कष्टले वास्तवमा को साँचो क्रिस्चियन हो को साँचो क्रिस्चियन होइन भनेर छुट्याउँदछ, जसरी आगोले सक्खली र नक्कली सुनलाई छुट्याउँदछ। त्योभन्दा बढी कष्टले एक क्रिस्चियनलाई उसको जीवनमा भएका पाप र कमी कमजोरीहरूबाट शुद्धिकरण गर्दै एउटा सफा ऐना जस्तो ऐनाको रूपमा तयार गर्दछ, ताकि येशूको मुहार येशूको चरित्र उसमा स्पष्टसँग देखिन सकोस्। हाम्रो जीवनमा परमेश्वरले उहाँको पुत्रको जस्तो पवित्रताको चाहना गर्नुहुन्छ, अनि त्यो पुरा गर्न उहाँले कष्टलाई प्रयोग गर्नुहुन्छ। कष्टलाई परमेश्वरले कष्टको प्रयोग गरेर हामीलाई यस्तो ठाउँमा पुर्याउनुहुन्छ जहाँ हामीसँग त्यो सामना गर्ने शक्ति पनि हुँदैन, क्षमता पनि हुँदैन। त्यो क्षमता हामी आफैमा त्यो क्षणमा हामी आफैमा भरोसा गर्न छाड्छौँ र प्रभुमा भरोसा गर्न हामी सिक्छौँ, जो हाम्रो बल हुनुहुन्छ। केवल दुःख कष्टको सङ्घर्षमा मात्र हामीले परमेश्वरमाथि विश्वास गर्न सिक्छौँ। हामी समृद्धिमा स्वास्थ्यमा सबै कुरा ठिक हुँदा परमेश्वरमाथि भरोसा गर्न सिक्दैनौँ। जब सबै कुरा हाम्रो नियन्त्रणमा हुँदछ हामी परमेश्वरलाई बिर्सन्छौँ। हामी उहाँमाथि मात्र निर्भर रहन सकौँ भने परमेश्वरले हाम्रा जीवन भएका ती सबै वैशाखीहरू भाँचिदिनुहुन्छ, तोडिदिनुहुन्छ। तब कष्ट ख्रिस्टसम्म पुर्याउने हाम्रो मित्र बन्न सक्छ। जबसम्म हामी कष्टको बिचमा मुक्तिको आनन्दका साथ परमेश्वरमा लागिरहँदैनौँ, तबसम्म संसारले देख्ने छैन कि परमेश्वर नै हाम्रो सबैभन्दा ठुलो धन हुनुहुन्छ। क्रिस्चियनको जीवनमा हुने समृद्धिले परमेश्वर केवल हाम्रो हृदयले चाहेको कुरा धन स्वास्थ्य समृद्धि प्राप्त गर्ने माध्यम मात्र हुनुहुन्छ भने संसारलाई सन्देश दिँदछ। तर कष्टले हाम्रो हृदयको चाहना र आनन्दको अन्तिम लक्ष्य परमेश्वर हुनुहुन्छ भनी घोषणा गर्दछ, र यसले परमेश्वरको महिमा हुँदछ पास्टर जोन पाइपर भन्नुहुन्छ, गड इज मस्ट ग्लोरिफाइड इन अस व्हेन वी आर मस्ट सेटिस्फाइड इन हिम इन द मिड्स्ट अफ सफरिङ नट प्रोस्पेरिटी। परमेश्वर त्यतिखेर हाम्रो जीवनमा अति महिमित हुनुहुन्छ जतिखेर हामी उहाँमा कष्टको बिचमा पनि अति आनन्दित हुन्छौँ, समृद्धिको बिचमा होइन। प्रिय मित्र, तपाईँको दुःख कष्ट अर्थहीन छैन। तपाईँले भोगिरहेको दुःख कष्ट समस्या तपाईँको रोग अर्थहीन छैन। यो परमेश्वर घृणाको सङ्केत होइन, विश्वास कमी हुनुको परिणाम होइन, बरु यो उहाँको प्रेमको निश्चित प्रमाण हो। मलाई थाहा छ यस समय तपाईँ कस्तो किसिमको कष्ट भएर गइरहनु भएको छ, कस्तो किसिमको समस्या रोग भएर गुज्रिनु भएको छ। तर मलाई यो कुरा पक्का गरी थाहा छ, आइएम कन्फिडेन्ट कि तपाईँको कष्ट अर्थहीन छैन, तपाईँको रोग तपाईँको समस्या अर्थहीन छैन। परमेश्वर तपाईँको जीवनमा कष्टद्वारा काम गर्दै हुनुहुन्छ, उहाँले तपाईँको विश्वासलाई खार्दै हुनुहुन्छ, तपाईँलाई स्वर्गको निम्ति तयार पार्दै हुनुहुन्छ। त्यसकारण निराश नहुनुहोस्, तपाईँको दुःख कष्टमा कुनै आँसु खेर जान नदिनुहोस्। रोग र दुःख कष्ट सहने शक्ति उहाँबाट लिनुहोस्, उहाँको अधिक चाह गर्नुहोस् र संसारको कम चाह गर्नुहोस्। तब तपाईँले दुःख कष्ट भएर जानुहुने आफ्नो उद्धारकर्तालाई धेरै मिठो र तपाईँको निम्ति पर्याप्त देख्नुहुनेछ। यस बिहानी तपाईँ ख्रिस्टको चेलाहरूमध्येको हुनुहुन्न भने तपाईँसँग दुःख कष्टको लागि के उत्तर छ? कष्टमा तपाईँको लागि आशा के छ? प्रिय मित्रहरू, ख्रिस्ट बाहिर दुःख कष्टको लागि कुनै उत्तर छैन। विज्ञानले कष्टलाई व्याख्या गर्न सक्दैन। ख्रिस्ट बाहिर मृत्युको लागि कुनै उत्तर छैन, केवल ख्रिस्ट मात्र उत्तर हुनुहुन्छ। ख्रिस्ट जसले हाम्रो पापको खातिर आफ्नो मृत्युमा अधिकतम कष्ट भोग्नुभयो र मृत्युमाथि विजयी हुनुभयो। ख्रिस्टमा विश्वास गर्नुहोस्। तपाईँ ख्रिस्टमा हुनुहुन्न भने यस बिहानी म तपाईँलाई आग्रह गर्न चाहन्छु, तपाईँ येशूमा येशू ख्रिस्टमा विश्वास गर्नुहोस्। सुप्रियहरू, कष्टको उद्देश्य हाम्रो जीवनमा हाम्रो विश्वासलाई साँचो प्रमाणित गर्नु, त्यो पहिलो उद्देश्य। दोस्रो उद्देश्य, साथै हामीलाई ख्रिस्टको पुनरागमनको लागि तयार पार्नको निम्ति परमेश्वरले दुःख कष्टलाई उपकरणको निम्ति चलाउनुहुन्छ। यहाँनिर ख खण्डले हामीलाई के भन्दछ अरे, सातको खण्ड खले हेर्नुहोस् त, तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र प्रभु येशू ख्रिस्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। येशूको पुनरागमनमा दुईवटा कुरा हुनेछ। पहिलो, ख्रिस्टको महिमा हाम्रो विश्वासको ऐनामा झल्किनेछ। एक टिप्पणीकार भन्नुहुन्छ, हाम्रो विश्वास सुन जति शुद्ध र परिष्कृत भएको, जति सुन जति शुद्ध र परिष्कृत भएको हुन्छ, त्यति नै ख्रिस्टको सुन्दरता र मूल्य झल्किन्छ। त्यसैले दुःख कष्टद्वारा परमेश्वरले हामीलाई उहाँको महिमाको लागि प्रशंसा योग्य र आदरणीय भाँडाहरू बनाउँदै हुन्छ। कष्टले हामीलाई भावी महिमाको निम्ति तयार गर्दैछ। इफ यु आर नट बिङ प्युरिफाइड, वी आर नट रेडी फर हेभन येट। यदि हामी यस समयमा कष्टबाट खारिएर गइरहेको छैन, हामी स्वर्गको निम्ति तयार भइसकेका छैनौँ। पहिलो पत्र 4:18 भन्दछ कि धर्मी जनको उद्धार कठिनसँग हुँदछ। धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्दछ भने प्रेरित 14:22 हामीलाई बताउँदछ। कष्टले हामीलाई स्वर्गको निम्ति तयार गर्छ, स्वर्गको चाह गर्ने बनाउँछ। यसु ख्रिस्टको आगमनमा दुईवटा कुरा हुनेछ। पहिलो, यसु ख्रिस्ट प्रकट हुनुहुँदा उहाँ हामी हाम्रो विश्वासमा उहाँको महिमा झल्किनेछ। दोस्रो, पहिलोपटक प्रकट हुँदा ख्रिस्टले हाम्रो पापहरूबाट हामीलाई उद्धार गर्नुभयो, तर दोस्रो पटक प्रकट हुनुहुँदा उहाँले उद्धार गरिएकालाई इनाम दिनुहुनेछ। त्यस दिन हाम्रो विश्वास प्रमाणित हुनेहरूले यसु ख्रिस्टबाट यो शब्द सुन्नेछन्, स्याबास, असल र विश्वास योग्य नोकर, त थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु, त आफ्ना मालिकको खुसीमा सहभागी हो। तपाईँले एक दिन यो सुन्नुहुनेछ यसु ख्रिस्टबाट, जसरी तपाईँ यो कष्टकर समय, यो संसारबाट, प्रवासी जीवनबाट तपाईँ गुज्रिएर जानुहुन्छ। सो प्रियहरू, यदि तपाईँको विश्वासको उपहास भइरहेको छ भने, यदि तपाईँ आफ्नै मानिसद्वारा दुर्व्यवहार गरिनुभएको छ भने, आफ्नै पतिले पत्नीले तपाईँलाई दुर्व्यवहार गरिरहेको छ भने, निराश नहुनुहोस्, तर भविष्यतर्फ हेर्नुहोस्, आफ्नो आँखालाई ख्रिस्टतर्फ केन्द्रित गर्नुहोस्। किनकि एक दिन हाम्रो भजनले पनि भन्दछ, बादल पर्दा चाहिँ हट्नेछ, ख्रिस्ट प्रकट हुनुहुनेछ र उहाँले हामीलाई हाम्रो अनन्तको घर लैजानुहुनेछ। अब वचनको अन्तिम बुदा, त्यसो भए वर्तमान समयमा कष्ट भोग्नलाई हामीलाई सामर्थ्य कहाँबाट आउँछ, प्रेरणा कहाँबाट आउँछ? कष्टमा सामर्थ्य, 8:9 पत्रुस भन्छन्, 8 तिमीले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ। कष्ट सहने शक्ति र प्रेरणा के कुरा ल्याउँछ? पत्रुस भन्छन्, ख्रिस्टप्रतिको हाम्रो प्रेम, ख्रिस्टप्रतिको हाम्रो विश्वास, आनन्द र आशाले ल्याउँदछ। पहिलो प्रेम, पत्रुस भन्दछ, नदेखे तापनि हामी उहाँलाई प्रेम गर्छौँ, त्यसकारण हामी उहाँको खातिर कष्ट भोग्न इच्छुक छौँ। तपाईँ भन्नुहुन्छ कि जसलाई हामीले देखेको छैन उहाँलाई हामी कसरी प्रेम गर्न सक्छौँ? हाउ क्यान वी लभ समवन हुम वी ह्याभ नट सिन? अवश्य पनि हामीले ख्रिस्टलाई हाम्रो शारीरिक आँखाले देखेका छैनौँ। पत्रुसले, अरू चेलाहरूले ख्रिस्टलाई उनीहरूको शारीरिक आँखाले देखे, कानले सुने, छोए, तर हामी लगायत यी पहिला शताब्दी विश्वासीहरूले यो अवसर पाएका थिएन। तर पनि हामीले हाम्रो आत्मिक आँखाले उहाँलाई देखेका छौँ, ख्रिस्टलाई हामीले हाम्रो परमेश्वरको वचनमा, वचनको प्रकाशमा देखेका छौँ। परमेश्वरको आलौकिक काम र पवित्र आत्माको नयाँ जन्म दिने कामद्वारा हाम्रो आत्मिक आँखा खोलिएको छ र हामीले यीशुलाई परमेश्वरको वचनको प्रकाशमा देखेका छौँ। हामीलाई थाहा छ यीशुलाई, हामी चिन्छौँ र हामी उहाँलाई प्रेम गर्छौँ। हाम्रो शारीरिक आँखाले नदेखे तापनि हामी उहाँलाई प्रेम गर्छौँ। बाइबलमा प्रकट हुनुभएको यीशुलाई हामीले देखेका छौँ र बाइबलमा प्रकट हुनुभएको यीशुलाई हामी प्रेम गर्छौँ। र ख्रिस्टप्रतिको यो प्रेम यति शक्तिशाली छ कि यसको लागि हजारौँ क्रिस्चियनहरू इतिहासको, जब तपाईँ पानहरू पल्टाएर हुनुहुन्छ कि हजारौँ ख्रिस्टियनहरू इतिहासभरि आजको दिनमा पनि सतावट र यातना सहन तयार भएका छन्, किनकि तिनीहरूले ख्रिस्टलाई प्रेम गर्छन्, आफ्ना शरीरलाई भन्दा बढी ख्रिस्टलाई प्रेम गर्छन्। हजारौँ युवाहरूले मुक्तिदाताको जीवन, मृत्यु र पुनरुत्थानको बारेमा संसारलाई बताउन, घोषणा गर्न आफ्नो घर, सभ्य समाजको सुविधा त्यागेका छन्। जब तपाईँ सबै कुरालाई भन्दा बढी ख्रिस्टलाई प्रेम गर्नुहुन्छ, तब तपाईँ उहाँकै लागि कष्ट भोग्न इच्छुक हुनुहुनेछ। तपाईँ यीशु ख्रिस्टको निम्ति कष्ट भोग्नलाई इच्छुक हुनुहुन्न कारण तपाईँ यीशु ख्रिस्टलाई प्रेम गर्नुहुन्न। दोस्रो के कुराले हामीलाई प्रेरणा दिन्छ? दुःख कष्ट सहने, त्यसको सामना गर्ने शक्ति कहाँबाट आउँछ? दोस्रो, ख्रिस्टमाथिको विश्वासले हामीलाई कष्टको सामना गर्ने शक्ति दिन्छ। ख्रिस्टमाथिको विश्वासले, पत्रुस लेख्छन् उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छु। हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। दोस्रो कोरिन्थी 5:6 र युहन्ना 20:19 यीशुले थोमालाई भन्नुभयो, तिमीले मलाई देखेको कारणले म माथि विश्वास गरेको हौ, धन्य हुन् तिनीहरू जसले मलाई देखेका छैनन् र पनि विश्वास गर्छन्। ख्रिस्टमा विश्वास, ख्रिस्टमाथिको विश्वासले हामीलाई वर्तमान कष्ट सहन, त्यसको सामना गर्न हामीलाई शक्ति दिँदछ। तर ख्रिस्टमा विश्वास गर्नु भने केवल उहाँलाई भौतिक रूपमा जान्नु मात्र होइन, ख्रिस्टबारे थाहा पाउनु मात्र होइन, ख्रिस्टमा विश्वास गर्नु भनेको उहाँलाई पूर्ण रूपमा भरोसा गर्नु, कष्टको समयमा शक्ति र प्रोत्साहन र आशाको लागि हरपल ख्रिस्टतर्फ फर्किनु हो। यो तपाईँको विश्वास ख्रिस्टमाथि छ भने तपाईँको जीवनमा दुःख कष्ट आइपर्दा तपाईँ फर्किने भनेको ख्रिस्टतर्फ हो। जब तपाईँ ख्रिस्टतर्फ फर्किनुहुन्छ अनि वर्तमान समयमा दुःख कष्ट सामना गर्ने शक्ति उहाँबाट तपाईँले प्राप्त गर्नुभएछ। हामी मानिसको समाधानहरूतर्फ फर्किँदैनौँ, संसारले हाम्रो निम्ति के गर्न सक्छ भनेर हामी त्यतातिर फर्किँदैनौँ, हामी राजनैतिक शक्तितर्फ हामी फर्किँदैनौँ, तर हामी ख्रिस्टतर्फ फर्किन्छौँ, ख्रिस्टतर्फ। तेस्रो आनन्द, अवर्णीय र गौरवमय आनन्दले हामीलाई कष्टको सामना गर्ने शक्ति प्रेरणा शक्ति र प्रेरणा दिँदछ। कष्टको समय पनि ख्रिस्टियनहरू आनन्दित मानिसहरू, तिनीहरू आनन्द मनाउँछ, किन? किनकि तिनीहरूको आनन्द परिस्थितिमा होइन, ख्रिस्टमा निहित छ, ख्रिस्टमा छ। त्यसकारण अवर्णनीय र गौरवमय आनन्दले हामीलाई कष्टको सामना गर्न शक्ति प्रेरणा गर्दछ। यो कस्तो किसिमको आनन्द हो? पत्रुस हामी के भन्दैछ? यो आनन्द पहिले के हो? यो कस्तो छ यो आनन्द? यो अवर्णनीय छ। यो आनन्दलाई संसारको थोकले दिएको आनन्दसँग तुलना गर्न सकिँदैन। संसारको थोकले तपाईँलाई दिने आनन्दलाई वर्णन गर्न सक्नुहुन्छ, तर मुक्तिको आनन्द शब्दहरूमा वर्णन गर्न नसकिने किसिमको छ। यो माथिबाट आउने आनन्द हो, यो पृथ्वी संसारले दिने आनन्द होइन। दोस्रो, यो आनन्द गौरवमय छ, अर्थात् यो आनन्द महिमामय छ। यहाँ महिमा शब्दले आउँदै गरेको युगको महिमालाई सङ्केत गर्दछ। एक दिन हाम्रो उद्धार समाप्त हुनेछ र हामी ख्रिस्टसँगको सम्बन्धको पूर्णतामा प्रवेश गर्नेछौँ, तर अहिले पनि आउँदै गरेको त्यो दिनको महान र अवर्णनीय महिमाको हामीले केही पूर्व स्वाद लिन सक्छौँ यसै पृथ्वीमा हुन्छ। हामीले ख्रिस्टको आनन्द मनाउनको निम्ति, त्यो हाम्रो मुक्तिको आनन्दमा रमाउनको निम्ति हामीले ख्रिस्टको दोस्रो आगमन पर्खिराख्नु पर्दैन। अहिले पृथ्वीमै हामी त्यो आनन्द लिन सक्छौँ, त्यो आनन्दको, त्यो पूर्ण आनन्दको, सिद्ध आनन्दको पूर्व स्वाद हामी अहिले लिन सक्छौँ यस पृथ्वीमै। त्यसकारण त हामी कष्ट भोग्न पहिले पनि आनन्दित मानिसहरू, कष्ट भोगिरहँदा पनि हामी आनन्दित मानिसहरू छौँ, र कष्ट भोगिसके पनि हामी आनन्दित मानिसै रहनेछौँ। हामी यही अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौँ। र अन्तिम के कुराले हामीलाई कष्टमा सामर्थ्य दिँदछ? आशाले। आशाले पद्मौलाई हेर्नुहोस् न, तिमीहरूको विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। विश्वास परमेश्वरबाटको दान हो। विश्वासले जहिले पनि परमेश्वरको प्रतिज्ञामा अडिग रहन्छ, परमेश्वरको प्रतिज्ञालाई पक्रिरहन्छ विश्वासले। विश्वास परमेश्वरबाटको दान हो। परमेश्वरले हाम्रो विश्वासलाई मुक्ति प्राप्त गर्ने साधनको रूपमा प्रयोग गर्नुहुन्छ, इन्स्ट्रुमेन्टको रूपमा प्रयोग गर्नुहुन्छ। एफिसी 2:8 यसरी भन्दछ, अनुग्रहबाट विश्वासद्वारा तिमीले उद्धार पाएको छौ, र तिमीहरू आफैबाट होइन, विश्वास आफैबाट होइन, यो त परमेश्वरबाटको दान हो। यही विश्वासको प्रतिफलस्वरूप परमेश्वरले हाम्रो मुक्तिलाई पुरा गर्नुहुनेछ, जसै हामी यस वर्तमान समयमा कष्टकर समय, कष्टकर घडी भएर हामी गुज्रदछौँ। हाम्रो मुक्तिदाताको दोस्रो आगमनमा ख्रिस्टमाथिको यो महत्त्वपूर्ण र जीवन्त विश्वास मुक्तिको पूर्णतामा समाप्त हुनेछ। विश्वासको प्रतिफलस्वरूप हामीहरूले आफ्ना मुक्तिको, आत्माको मुक्ति पाउनेछौँ, हाम्रो आत्माको उद्धार हुनेछ। होसियार हुनुहोस् यस समयमा, होसियार हुनुहोस् कि यहाँ आत्माको मुक्ति भन्ने शब्दले फेरि गलत अर्थ पनि लगाउन सक्छ। आत्माको मुक्तिले यहाँ शरीर आत्मा छुट्याउने द्वैतवादको डुअलिजम भन्छ अङ्ग्रेजीमा, त्यसको सिद्धान्तलाई सङ्केत गरिरहेको छैन। ओके, मुक्ति सम्बन्धी द्वैतवादी विचारले केवल आत्माको मुक्तिलाई मात्र जोड दिँदछ, तर बाइबलले केवल हाम्रो अस्तित्वको एउटा भाग, एउटा आयाम अथवा आत्माले मात्र उद्धार पाउने कुरा गर्दैन, तर बाइबलले सम्पूर्ण व्यक्ति आत्मा र शरीरकै उद्धार हुने कुरा गर्दछ। हामी आत्मा र शरीरमै हाम्रो उद्धार हुनेछ, केवल हाम्रो आत्माको मात्र उद्धार हुने छैन तर शरीरसँगै हाम्रो उद्धार हुनेछ, हाम्रो शरीरको पुनरुत्थान हुनेछ, हाम्रो शरीरको पुनरुत्थान हुन्छ। यही आशाले हामी यस समयमा कष्टकर परिस्थिति भइ गइरहेका छौँ, तर एक दिन हाम्रो शरीर र आत्मा दुवैको उद्धार हुनेछ भन्ने आशाले, ख्रिस्टमाथिको हाम्रो आशाले हामीलाई कष्टमा प्रेरणा दिँदछ, सामर्थ्य दिँदछ। ख्रिस्टप्रतिको हाम्रो विश्वास, ख्रिस्टप्रतिको हाम्रो प्रेम, आनन्द र आशाले हामीलाई कष्ट भोग्न सशक्तिकरण गर्दछ। यस जीवनमा विशेष गरी ख्रिस्टियनहरूको लागि भनेर कष्टको डिजाइन गरिएको छ, किनभने स्वर्गको जीवनमा त्यहाँ कष्ट र आँसु हुने छैन। कष्ट यस संसारमा कष्ट विशेष गरी हुन्थ्यो, संसारमा सबैले कष्ट भोग्नेछन्, तर विशेष गरी ख्रिस्टियनहरूको निम्ति परमेश्वर कष्टको रचना गर्नुभएको छ, किनकि स्वर्गमा त्यो ख्रिस्टियनहरूको निम्ति स्वर्गमा त्यहाँ कुनै कष्ट आँसु हुने छैन। कसैले सिएस लुइसलाई यसरी सोध्नु भएको थियो कि किन धर्मी जनले कष्ट भोग्दछ, उनले जवाफ दिए किन भोग्दैनन्, केवल तिनीहरू मात्र हुन् जसले यसलाई लिन सक्दछन्। अविश्वासीले कष्टलाई लिन सक्दैनन्, दुःख कष्टलाई लिन सक्दैनन्, त्यसकारण नर्कको कष्ट तिनीहरूलाई पर्खिरहेको हुन्छ। हामी अहिले कष्ट भोग्छौँ र पछि अनन्त आनन्दमा प्रवेश गर्छौँ, संसारले अहिले आनन्द मनाउँछ र पछि अनन्त कष्टमा प्रवेश गर्दछ। तसर्थ प्रियहरू, तसर्थ वर्तमान कष्टले आउँदै गरेको अनन्त आनन्दप्रति तपाईँलाई अन्धो नबनाओस्। आउँदै गरेको त्यो अनन्त आनन्दसँग वर्तमानको प्लेजर, खुसी, आनन्द, मोज मस्तीसँग नसाट्नुहोस्। बरु ख्रिस्टको निम्ति अहिले ख्रिस्टले भने चाहिँ प्राण गुमाउन हामी तयार हुनुपर्छ, आफूलाई इन्कार गर्न तयार हुनुपर्छ, ताकि हामी अनन्त आनन्दमा प्रवेश गर्न सकौँ। वर्तमान कष्टले आउँदै गरेको अनन्त आनन्दप्रति तपाईँले अन्ध नबनाओस्, जुन आनन्द असीम रूपमा अहिले नै अनुभव गर्न सकिन्छ, जुन आनन्द अहिले कष्टसँग मिसिएको छ, मिश्रित रूपमा आएको छ। तर छिटै नै जब ख्रिस्ट आउनुहुन्छ, हामी आफ्ना मालिकको खुसीमा सहभागी हुनेछौँ। तबसम्म प्रियहरू, कष्ट नै बाटो, सफरिङ इज द वे, तबसम्म कष्ट नै बाटो, पहिले कष्ट अनि त्यसपछि मात्र महिमा। ख्रिस्टले पहिले कष्ट भोग्नुभयो, त्यसपछि मात्र उहाँ महिमामा उचालिनुभयो। हामी ख्रिस्टको पाइला पछ्याउनेहरू हौँ, यस पृथ्वीमा महिमा खोज्नु मूर्खता हो। अब स्वास्थ्य र समृद्धिको प्रचार त्यही भन्छ, यसै पृथ्वीमा स्वर्ग तल झार्ने कोसिस गरिरहेका छन्, होइन हामी स्वर्ग पुगिसकेका छैनौँ। संसारमा कष्ट, स्वर्गमा दुःख सुख। ख्रिस्टको कष्टद्वारा हाम्रो उद्धार भयो, र वर्तमानमा कष्टले हाम्रो जीवनलाई शुद्धिकरण गर्दैछ, र कष्टले नै हामीलाई महिमाको निम्ति तयार पार्दैछ। प्रिय मण्डलीहरू, आज यही घडीमा हामी अहिले नै सबै कष्टलाई बुझ्दैनौँ, सबै कष्टको कारणहरूलाई, रहस्यलाई हामी जान्दैनौँ, तर एक दिन जब बादल पर्दा चाहिँ खोलिन्छ, जब तुरै बज्नेछ, प्रभु आउनुहुनेछ र हाम्रो विश्वास दृष्टि बन्नेछ, तब हामी बुझ्नेछौँ कि अहिले थोरै समयको निम्ति हामीहरूले विभिन्न किसिम कष्ट भोग्नु हाम्रो प्राणको लागि ठिक रहेछ। आउनुहोस् हामी प्रार्थना गरौँ।